सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहीबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार, नागरिक शिक्षा कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म हुँ भानुभक्त खड्का। नागरिक शिक्षा भनेको केवल अधिकारको जानकारी दिने विषय मात्र होइन, नागरिकलाई आफ्नो कर्तव्य, जिम्मेवारी, अनुशासन र कानुनप्रतिको सम्मानबारे सचेत बनाउने निरन्तर प्रक्रिया पनि हो। सभ्य, जिम्मेवार र उत्तरदायी नागरिक निर्माणका लागि नागरिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। नागरिकले कानुनको पालना गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अरूको अधिकारको सम्मान गर्ने र समाजप्रति आफ्नो दायित्व पूरा गर्ने संस्कार विकास गर्नु नागरिक शिक्षाको मूल उद्देश्य हो। यसै सन्दर्भमा आज हामी सडक सुरक्षाको विषयमा कुरा गर्छौँ। सडकमा हिँड्ने प्रत्येक व्यक्ति, चाहे उनी पैदल यात्री हुन्, साइकल चालक, मोटरसाइकल चालक, सार्वजनिक वा निजी सवारी चालक अथवा यात्रु, सबै सडक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। ट्राफिक नियमको पालना गर्नु कानुनी दायित्व मात्र नभई आफ्नो तथा अरूको जीवनप्रतिको सम्मान पनि हो। नेपालमा बढ्दो सवारी साधन, तीव्र सहरीकरण, सडक विस्तारसँगै सडक दुर्घटनाका घटनाहरू पनि चिन्ताजनक रूपमा देखिएका छन्। अधिकांश दुर्घटनाको कारण सडकको अवस्था मात्र नभई तीव्र गति, लापरवाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति, हेलमेट वा सिट बेल्ट प्रयोग नगर्नु, मोबाइल फोनमा कुरा गर्दै सवारी साधन चलाउनु, जेब्रा क्रसिङको प्रयोग नगर्नु तथा ट्राफिक नियमको व्यवस्था गर्नु जस्ता मानवीय कमजोरीहरू रहेका छन्। यस्ता दुर्घटनाले हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने, धेरै घाइते तथा अपाङ्ग हुने र परिवार तथा राष्ट्रले ठूलो सामाजिक तथा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। सडक सुरक्षा सुनिश्चित गर्न सरकार, ट्राफिक प्रहरी र सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण भए पनि यसमा सबैभन्दा ठूलो भूमिका स्वयं नागरिकको पनि हुन्छ। जब नागरिकले ट्राफिक नियमलाई बाध्यता होइन, आफ्नो जीवन र अरूको सुरक्षाका लागि आवश्यक अनुशासनका रूपमा स्वीकार गर्छन्, तब मात्र सुरक्षित सडक संस्कृतिको विकास सम्भव हुन्छ। परिवार, विद्यालय, सञ्चार माध्यम, स्थानीय तह तथा समुदायले पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन सक्छन्। आजको नागरिक शिक्षा कार्यक्रममा हामी ट्राफिक नियम र सडक सुरक्षाका विविध पक्षबारेमा छलफल गर्दैछौँ। ट्राफिक नियमको महत्त्व, नागरिकको दायित्व, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा नागरिकको भूमिकाका बारेमा आज हामी एकजना अनुभवी विज्ञसँग कुराकानी गर्छौँ। उहाँ हुनुहुन्छ चोटपटक रोकथाम अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्त।
सर, हजुरलाई कार्यक्रम नागरिक शिक्षामा स्वागत छ।
हजुर, धन्यवाद।
यो सडक सुरक्षा र ट्राफिक नियमलाई नागरिक शिक्षाको महत्त्वपूर्ण विषय किन मानिन्छ र यसको नागरिकको दैनिक जीवनसँग कस्तो सम्बन्ध हुन्छ?
ट्राफिक भनेको अङ्ग्रेजी शब्दको नेपालीमा गाडी मोटरहरू बाटोमा गुड्छन्, त्यसलाई चाहिँ ट्राफिक भनिन्छ। ट्राफिक प्रहरी भनेको त्यसलाई चाहिँ हेर्ने मानिस, ट्राफिक प्रहरी भयो। यो अनुशासन, यसमा अनुशासन धेरै ठुलो कुरा छ, किनभने अनुशासन भएन भने त्यहाँ एक अर्कासँग ठोक्किने अथवा एक त्यो ठोकेर त्यसबाट विभिन्न किसिमका दुर्घटना हुने सम्भावना हुन्छन्। त्यसका लागि नियम बनाइदिएको हुन्, जस्तै उदाहरणको लागि बाटो त उही हो तर दायाँ र बायाँमा चाहिँ दायाँबाट हिँडेपछि बायाँ दिशामा जान नमिल्ने, त्यो नियम हो नि त। तर बाटो खुला छ, गाडी त जान सक्छ, त्यो चालकले त्यो नियममा राख्नुपर्ने हो। नियम र अनुशासन सँगसँगै जोडिन्छ।
यहाँ त अब चोटपटक रोकथाम अनुसन्धानकर्ता यो विषयमा अध्ययन गर्नुहुन्छ, अध्ययनको निष्कर्षमा पुग्नुहुन्छ, रिजल्टहरू आउँछन्, यो विषयले के के जनाउँदछ?
यस्तो छ, अब चोटपटक भनेको शब्द चाहिँ व्यापक छ, वा जनस्वास्थ्यको भाषामा चोटपटक शब्दले सडक दुर्घटना बाहेक पनि सामान्य लड्ने, पोल्ने, पानीमा डुब्ने, विष लाग्ने, कहिलेकाहीँ चाहिँ के हुन्छ भने यो अन्जानमा केटाकेटीहरू के विष मिसिएको कुरा एउटा त्यो हुन्छ, अर्को चाहिँ जानजानमा परस्पर हिंसा, आत्महत्या यी कुराहरू हुन्छन् भने अर्को यो विषयले फेरि यो प्राकृतिक प्रकोपहरूमा हुने समस्या जुन दुर्घटनामा पर्छ नि त्यो चोटपट त्यसलाई पनि जनाउँछ। त्यसो गर्दाखेरि यो व्यापक छ। यसबाट नेपालमा औसत वार्षिक चाहिँ 16,000 व्यक्तिको ज्यान जाने गरेको छ। अब यो तथ्याङ्कहरू फरक फरक हुन्छन्, हाम्रो सरकारी तथ्याङ्क खासै उपलब्ध छैन, तर स्वास्थ्य मन्त्रालयले चाहिँ अक्सर एक वर्षमा 14,00,000 मानिसहरू विभिन्न खालका मैले अघि बयान गरेको
यसमा
बारुलाले चिलेको, कुकुरले टोकेको, सर्पले डसेको पनि पर्छ, यो सबैको उपचारको लागि 14,00,000 मानिसहरू अस्पतालमा आएका छन् भन्ने तथ्याङ्क एउटा छ। 16,000 मान्छेको त ज्यानै जान्छ। अब कतिपय व्यक्तिहरू चाहिँ स्थायी अपाङ्गता भएर बसेका हुन्छन्, त्यसले गर्दा यो व्यापक यो पनि विषय कस्तो छ भने सामान्य सुरक्षा सचेतना यो ठ्याक्कै सडक दुर्घटना जस्तै हो। जस्तै उदाहरणको लागि हाम्रो घरमा केटाकेटी छन् र हामीले धारिला वस्तुहरूलाई भुइँमै राखिदियौँ भने त पक्कै पनि उनीहरूले समात्छन्, अथवा अझै पनि हाम्रो घरमा गाउँघरतिर त दाउरामै आगो बाल्ने, चुलो बनाउने, त्यो पनि घरमा एक कुनातिर चुलो हुन्छ भने एकातिर खाने बस्ने ठाउँ बनाएको हुन्छ र बच्चा छ घिस्रिँदै जाने त्यहाँ आगोमा पर्ने सम्भावना हुन्छ। अब कतिपय अवस्थामा विषादीहरू घरमा अहिले त तरकारीमा हाल्ने युरियादेखि लिएर मलहरूको त्यो समस्या हुन्छ, त्यसलाई पनि राम्रोसित नबिर्को लाएर त्यसरी राख्दाखेरि केटाकेटीहरूले समात्ने खाने अथवा चुहिएर खानेकुरामा पर्ने यी सबै कारणले विषको हुनसक्छ। पानीमा डुब्ने समस्या, पानीबाटै पनि 1600 मानिसहरू एक वर्षमा मर्छन् नेपालमा भन्ने छ, जुन धेरै मानिसले हामीले थाहा नै हुँदैन, जसमध्ये धेरै जसो चाहिँ तराईमा हुन्छन्। अब यसमध्ये पनि नेपालको सन्दर्भमा चाहिँ एक तिहाई चाहिँ बच्चाहरू हुन्छन् 15 वर्ष मुनिका, भने अझ यो मधेस तराई प्रदेशमा चाहिँ 2/3 बच्चाहरू हुन्छन्, बाँकी 1/3 मात्र एडल्टहरू हुन्छन्। भनेपछि यो बच्चाहरूको लागि पानीमा डुब्ने समस्या धेरै ठुलो समस्या छ। यी सबै कुराहरू चोटपटकभित्र पर्दछन्।
भनेपछि चोटपटक रोकथामको विषय त बृहत रहेछ, यही भन्न सकिन्छ।
यो बृहत छ, बृहत छ, तर समस्या के छ भने यो एक किसिमले स्वास्थ्य, समग्र स्वास्थ्य संरचनामा मानिसलाई 3 किसिमले आफ्नो शरीरमा हानि हुन्छ।
कुन कुन के के?
एउटा चाहिँ सूक्ष्म जीवाणुहरू, जस्तै मान्छेलाई क्षयरोग लाग्छ, झाडा पखाला लाग्छ, एचआइभी एड्स लगायतका कुराहरू हुन्छन्, त्यो सूक्ष्म जीवाणुहरूबाट त्यसलाई चाहिँ सर्ने रोग, कम्युनिकेबल डिजिज भन्छन्। अर्को एउटा चाहिँ नसर्ने रोग, जस्तै अहिले मुटुको रोग, डायबिटिज, किडनीको रोग हुन्छ, यो चाहिँ नसर्ने रोग, त्यसलाई नन कम्युनिकेबल डिजिज भन्छन्। अर्को मैले अघि भने नि शक्ति, जस्तै अब धारिलो वस्तु समात्दैमा त काट्दैन नि, तर त्यो चाहिँ जोरले पऱ्यो भने काट्ने हो, त्यो शक्तिको प्रयोगले हाम्रो शरीरमा चाहिँ जसले सम्पर्क गर्दाखेरि हुन्छ, जस्तै अघि भने सबै त्यसलाई चोटपटक भन्छन्, तेस्रो श्रेणीमा पर्छ। यो चोटपटकमा त्यति धेरै चाहिँ सङ्ख्या छैन, जस्तै सबै रोगहरूको लिस्ट आउट गर्दाखेरि कसैले 300 वटा, कसैले 400 वटासम्म पनि रोगहरूको लिस्ट बनाउँछन्, त्यसमा चोटपटकहरू 30-35 वटा हुन्छन्, बाँकी सबै सर्ने र नसर्ने रोग हुन्छन्।
नेपालको हकमा भन्नु पर्दाखेरि चोटपटक केबाट चाहिँ हुँदो रहेछ बेसी? अघि नै हामी कुरा त गऱ्यौँ सडक दुर्घटनाबाट भने
यस्तो छ, यसको तथ्याङ्कहरू फरक फरक छन्। मृत्युको फेरि एउटा फरक तथ्याङ्क हुन्छ, सबै चोटपटक लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन, तर घाइते हुन्छन् मान्छेहरू। अब यसलाई दुःखको साथ के भन्नुपर्छ भने चोटपटक भन्ने समस्या यस्तो छ कि त्यो मृत्यु हुनुभन्दा घाइतेको चाहिँ स्याहार, औषधि, उपचार यतावतमा अत्यन्तै बढी खर्च हुन्छ,
त्यसले आर्थिक क्षति पनि पुर्यायो, मानसिक रूपमा क्षति पनि पुर्यायो।
उदाहरणको लागि हजुरलाई थाहा छ नि, क्षयरोग भयो भने हाम्रो स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चौकी चौकीमा चाहिँ एकजना नर्स पनि उपलब्ध गराएर बिरामीलाई खोजी खोजी औषधि खुवाउने व्यवस्था गरेको छ, त्यस्तै एचआइभीको पनि खोजी खोजी एन्टी रेट्रोभाइरल त्यो औषधि खुवाउने गरेको छ, मुटुको पनि अहिले केही केही अलि सुलभ छ, किडनीको पनि डायलाइसिसको व्यवस्था छ। तर यसरी सम्झ्यौँ, कसैको चाहिँ रुखबाट लडेर हात भाँचियो, खुट्टा भाँचियो भने त्यसको सम्पूर्ण खर्च त त्यो परिवारले बेहोर्नुपर्ने अवस्था छ, त्यसले गर्दाखेरि
सबै परिवार बेहोर्न सक्ने
छैन, छैन, घरखेत बेच्नुपर्ने अवस्था हुन्छ, त्यसकारण यसको गम्भीरता धेरै छ। तर समस्या के पर्दियो भने मैले अघि भने नि यसको कारणहरू कम छन्। उदाहरणको लागि अहिले बढीमा 10% हुन्छ, नेपालमा जति मानौ 150,000-160,000 मानिसहरूको मृत्यु हुन्छ भने मैले भने नि 16,000 मान्छे मात्र यो विभिन्न खालको दुर्घटनाबाट मृत्यु हुन्छ। तर हाम्रो एउटा के छ भने स्वास्थ्यको, किनभने हामी चिकित्सकहरू पनि अथवा रिसर्चरहरू पनि नागरिक नै हौ होइन, अथवा नीति निर्माताहरू पनि नागरिक नै हुन्, अब यसलाई चाहिँ कुन रोग ठुलो हो त भन्दाखेरि जसबाट धेरै मान्छेको मृत्यु हुन्छ त्यो ठुलो भन्ने किसिमको भयो भने, त अहिले पनि हाम्रो निमोनिया होला अनि त्यसपछि झाडा पखाला होला त्यो छ, तर खर्चको किसिमको पनि अघि मैले उपचारको कुरा गरेँ त्यो एउटा छ। अर्को चाहिँ कस्तो छ भने मृत्यु हुने कुरा र घाइते हुने कुरा त 16,000 मान्छे मृत्यु हुँदाखेरि लगभग अघि 14,00,000 भने पनि मानौँ त्यो नम्बरहरू सबै अस्पतालमा 16,00,000 छ नि त, 100 गुणा बढी छ नि होइन। एकजना मान्छे मृत्यु हुनु भनेको 100 जना घाइते हुनु हो र कति खर्च पर्छ भन्ने कुरा त अघि हामीले कुरा गऱ्यौँ। अब एकजना मान्छेलाई झाडा पखालाको उपचार गऱ्यो भने एकैजनालाई उपचार गर्नुपर्छ, तर घाइतेको उपचार गर्नु पऱ्यो भने त त्यो 100 मान्छेको उपचार गर्नुपर्ने हुन्छ र कोही मान्छे त फेरि निको पनि हुँदैनन्। जस्तै उदाहरणको लागि मैले फेरि भन्छु, क्षयरोग लाग्यो भने पनि मान्छे फेरि आफ्नो पुरानो रूपमा आउँछ, किनभने त्यो फोक्सोभित्र लाग्ने रोग हो। अनि त्यो पहिला जस्तै 5 वर्ष उपचार गरेपछि मानौँ एकदम पूर्ण निको हुन्छ होला होइन, तर कुनै मान्छेको रुखबाट लडेर खुट्टै बाँच्यो भने अलग भयो के भयो भने त उसको त त्यो पुरानो अवस्थामा आउने कुनै चान्स छैन। त्यो अब त्यो त अनुसन्धान गर्ने त्यो त अवलोकनकै कुरा भयो,
सक्लो भए जस्तो त कहाँ हुन्छ।
जस्तै आगोले पोल्ने कुरा गरौँ
होइन,
आगोले पोल्ने कुरा त कति ऊ हुन्छ भने इभन त्यो गहिरो नपोले पनि छाला मात्रै पोले पनि त्यो पुरानो रूपमा फर्किँदैन।
हजुर,
यो चाहिँ समस्या छ, त यो कुरा हामीले बुझ्नुपर्ने छ। र यो कुराको फेरि नागरिक सचेतनामा यति धेरै ठुलो महत्त्व छ कि उदाहरणको लागि लड्ने समस्या चाहिँ सबैभन्दा बढी हुन्छ त्यो मान्छे घाइते बनाउने कुरामा, किनभने छानाबाट लड्छ, आँगनमा लड्छ, भर्याङबाट लड्छ, खाटबाट लड्छ, टेबल कुर्सीबाट लड्छ, सबै ठाउँ ठाउँबाट लड्छ। अब कति अवस्थामा हिँड्दा हिँड्दै लड्छ होइन, त्यो पनि के हुन्छ भने बर्खायाममा धेरै लड्छ। अब हजुरले विचार गर्नुभयो भने जुन यो चप्पल अथवा जुत्ता कहिलेकाहीँ के हुन्छ भने अगाडि र पछाडि घिसिसकेको हुन्छ, त्यो भित्र चाहिँ ग्रिप हुँदैन, अनि चिप्लो ठाउँमा पऱ्यो भने त्यसले चिप्लाएर लैजान्छ। तर हामी सुक्खा ठाउँमा हिँडिराख्दाखेरि त्यस्तो नोटिस गर्दैनौँ, अकस्मात घरभित्रै पनि के अरे बाथरुममा
होइन
त्यस्तो किसिमको रहेछ, तल अडेस लाउने खालको रहन्छ भने त चिप्लिहाल्छ। त्यो सानो त्यो नकिन्न सक्ने पनि होइन, तर त्यो सचेतनाको त्यसलाई सचेतना पनि नभन्ने कि अब त्यसलाई के भन्न सकिन्छ, यो व्यवहारिक एउटा एटेन्सन भन्छ कि यसमा केही गडबडी त छैन कि भन्ने अटेन्सन। जस्तो जस्तै बिजुलीको प्लग, कतिपय अवस्थामा बिजुली करेन्ट पनि हामी यो विषयमा लिन्छौँ, मोबाइल फोन चार्ज गर्दा पनि पड्केको भन्ने छ नि, अब त्यसको एकिन कारण चाहिँ म भन्न सक्दिनँ। तर पनि हाम्रो के हुन्छ भने प्लगहरू तपाईँले नोटिस गर्नुभयो भने कुनै प्लगमा त्यो सकेटमा प्लग हाल्दाखेरि चाहिँ ठक्क अड्किने हुन्छ, कुनै ठाउँमा हल्लिने हुन्छ कि त्यो प्लग, अनि त्यो हल्लिराखेकोमा भित्र स्पार्किङ भइराखेको हुन्छ, स्पार्किङ भइराख्यो भने तातो हुँदै गइराखेको हुन्छ त्यो, अनि तातो हुँदै जाँदाखेरि त तातो तातो भएपछि त पड्किने हो
होइन।
त्यो अघि हामीले भन्यो नि स्पिड भने जस्तै, त्यो तातो पनि इनर्जी हो, इनर्जी पनि एउटा हदपछि त त्यो पड्किन्छ। अथवा बिजुलीको वायरिङ गर्ने तरिका यस्ता कुराहरू पनि थुप्रै छन्, त्यसमा हामीले ओहो यो त हल्लियो, यो हल्लिएपछि यसमा स्पार्किङ हुन्छ, यसलाई चाहिँ मैले नहल्लिने बनाउनु पर्यो भन्ने सोच दिएको भए, त्यो गर्मीयाममा कतिपय ठाउँमा आग लागि हुन्छ नि त्यो, किनभने दिनमा त स्पार्किङ भएको देखिँदैन, अँध्यारो गर्नुभयो भने हजुरले त्यहाँ स्पार्किङ देख्नुहुन्छ। स्पार्किङ भनेको त्यो आगो हो, हाम्रो बाबुबाजेले त चकमक झुला भनेको त्यहीबाट आगो बालेको होइन त, ढुङ्गामा ढुङ्गा पड्काएर त्यसबाट निकेको स्पार्कले नै आगो बाल्ने हो नि त। अब त्यो आगो त त्यहाँ आइराखेकै छ नि त घरमा, अनि आग लागि हुन्छ सानो, अब यसलाई के भन्नुहुन्छ हजुरले नै भन्नु शब्द दिनुहोस्, सानो सावधानीले ठुल्ठुलो क्षतिहरूबाट रोक्न सक्ने कुरा चाहिँ गर्न सकिन्छ। तर मैले अघि ठुलो समस्या भने तापनि
त्यसो भए सर, हामी चुटपटक रोकथाम कसरी गर्न सक्छौँ, यो हाम्रो देशको सन्दर्भमा विशेष गरी के कुरामा ध्यान दिन सकिन्छ होला जसले गर्दा ठुलो चुटपटक हुनबाट हामी जोगिन्छौँ?
हजुर, अब हामी फेरि घुमेर सडक दुर्घटनाकै उसमा पुग्छौँ। अघि जसरी हामीले कुरा गऱ्यौँ नि, जस्तै कतिपय त नियम कानुनहरू नै हुन्छन्, यद्यपि हाम्रो देशमा भवन आचार संहिता भन्ने छ नि, जुन भवन संहिता भनेको बिल्डिङ कोड्स भन्छ, त्यो बिल्डिङ कोड्स भनेको अहिलेसम्म के छ भने ठुल्ठुलो जस्तै अब रेडियो नेपाल अथवा अरू प्रशासनिक भवनहरू बनाउनुको लागि एउटा स्ट्यान्डर्ड हुन्छ, त्यसको लागि जस्तै अर्थक्वेक रेजिस्टेन्सदेखि लिएर अनि यसको हाइट कति बनाउने, विड्थ कति बनाउने, झ्याल कत्रो, यो सबै कुरा त्यहाँ तोकेको हुन्छ। यद्यपि अहिले चाहिँ भवन संहिताले नगरपालिका क्षेत्रको घरहरूलाई पनि अनिवार्य रूपमा समथिङ गर्ने भन्ने छ, गाउँपालिकामा के छ मैले अझै त्यो पर्याप्त रूपमा
गाउँपालिकामा हामीले जाने अनुसार आफ्नै खुसीले
अब यसो भनौँ, रेडियो नेपालको बाथरुममा चिप्ल्यो भने, नगरपालिकाको बाथरुममा चिप्ल्यो भने र गाउँपालिकाको बाथरुममा चिप्ल्यो भने लाग्ने चोटपटक फरक होला त, सेम हो नि होइन। त्यस कारण अब यो सुन्नुभएको होइन नीति निर्माताहरू अथवा हजुर नेतृत्वकर्ताहरूले पनि यो कुरालाई ध्यान राख्नुपर्छ कि त्यो गाउँपालिका हो भन्दैमा त्यसलाई चाहिँ छुट दिने भन्दा पनि बेसिक सुरक्षाको, जस्तै उदाहरणको लागि झ्यालमा, झ्यालबाटै कति बच्चाहरू लडेको छ नि, झ्यालमा ग्रिल राख्नुपर्छ भन्ने काठमाडौँमा हामीले अनिवार्य राख्ने, अनि मानौ मेरो चाहिँ उतापट्टि महेन्द्रनगर कुनै ठाउँमा गाउँमा पर्दैन भन्ने त हुँदैन, किनभने बच्चा त त्यो घरमा भयो भने लड्यो भने पनि सेम चोट लाग्ने हो। त्यस कारण यी कुराहरूलाई हामीले एउटा चाहिँ नीति निर्माणको तह मैले बयान गर्न खोजेको हो। अर्को अघि मैले भनेको जस्तै हामी गाउँघरमा जुनसुकैमा पनि किचनमा हामी चक्कु चलाउँछौँ होइन, अनि घाँसपात गर्न हँसिया होइन त्यो चलाउँछौँ, अनि कतै दाउरा काट्ने खालका होइन बन्चहरू जस्ता कुराहरू हुन्छन्, आराहरू, अब त्यो चाहिन्छन्। त्यो हामीले त्यसलाई चाहिँ प्रयोग गर्नबाट रोक्ने त कुरा भएन, तर जस्तै बच्चाहरू छन् सानो भने उनीहरूले अलिकति नभेट्ने ठाउँमा राखिदियो भने, अथवा कहिलेकाहीँ आफूले हिँड्ने बाटोमै पनि राख्दाखेरि त्यसैमा अल्झेर पनि काटिएको हुन्छ, यी कुराहरू पनि बचाउन सकिन्छ। यस्ता यस्ता धेरै कुराहरू छन् जुन सामान्य अवलोकन, अघि मैले भने जस्तै एक मिनट ओहो यो हँसिया भुइँमा छ, यसमा बाटोमा हिँड्ने मान्छे आयो भने त खुट्टा काट्न सक्छ भन्ने सोच्नु पर्यो, तर अलिकति अघि मैले जुत्ताको कुरा गर्दाखेरि मेरो जुत्ता घिसिसक्यो यो चिप्लिन सक्छ भन्ने एउटा कुरा, यो चाहिँ व्यक्तिले गर्न सक्ने कुरा हो। अर्को चाहिँ जुन के छ भने कुनै ठाउँमा एकचोटि दुर्घटना मानव भयो भने, मानव भर्याङबाट एकजना लड्नुभयो भने, त्यहाँ चाहिँ यदि त्यो समाउने बार र्यालिङ छैन भने ओ पछि पनि अर्कोचोटि पनि लड्न सक्छ, त्यसो भएकोले अब म दुइटैतिर हातले समाउने बार लाउँछु भनेर त्यो लाउनु पर्ने अवस्था हुन्छ एउटा। अर्को चाहिँ जस्तै इनारमा पनि बच्चाहरू अथवा ठुलै मान्छे पनि खसेका उदाहरणहरू छन्, त्यो इनारको पनि मान्छेले मान्छेको अलिकति हाइट जुन हिँड्दाखेरि नखस्न सक्ने देखिने खालको बनाएर त्यसको मुख पनि छोपेर राख्ने हो भने त्यहाँ पनि पर्छ। तर मैले यो पछिल्लो अहिले भनेको उदाहरणहरूमा पैसा खर्च हुन्छ, त्यसलाई चाहिँ के भन्छन् भने इन्फ्रास्ट्रक्चर इन्भाइरोमेन्टल मोडिफिकेसन भन्छ कि, त्यो जुन त्यहाँको वातावरण थियो त्यसलाई चेन्ज गरिदिएको। उदाहरणको लागि पहिला त्यो भर्याङमा र्यालिङ थिएन, अहिले र्यालिङ राख्यो होइन बार लगाइदियो, अनि त्यो पहिला चाहिँ इनारमा घेरा थिएन पछि घेरा थपेको, यी कुराहरू गर्दा पैसा खर्च हुन्छ। कहिलेकाहीँ के हुन्छ भने यो समस्या फेरि अलिकति अब त्यसो त हुँदैन तर कम आर्थिक लो सोसियो इकोनोमिक स्टेटस अथवा सीमान्तकृत क्षेत्रमा यो जोखिमहरूलाई अलिकति बढी उपेक्षा गरिन्छ, त्यहाँ उनीहरूलाई त्योसित सङ्घर्ष गर्ने क्षमता हुँदैन कि, त्यस्तो ठाउँमा उहाँहरूले चाहेर पनि यी कुराहरू गर्न सक्नुहुन्न कहिलेकाहीँ। त्यसैले त्यसका लागि हामी अनुसन्धानकर्ताहरूले चाहिँ एकदमै कम खर्च लाग्ने के कारणहरू के उपायहरू छन् त भनेर हामीले पनि त्यो सचेतना गराउने हाम्रो कर्तव्य पनि हुन्छ। मैले अघि भने जस्तै किनभने हामी सबै नागरिक हौँ र हाम्रो सबैको यो अनुसन्धानको यी लगायत सबै कामको उद्देश्य के हुनुपर्छ भने कसरी नागरिकको कल्याण हुन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ।
अन्त्यमा कार्यक्रम नागरिक शिक्षा सुनिरहनुभएका सम्पूर्णलाई तपाईँका केही बाँकी कुराहरू छन् कि सर?
एकदमै यो हजुरहरू यो श्रोताहरू चाहिँ हरेक वर्गको हुन सक्नुहुन्छ, एउटा नीति निर्माण तह हुन सक्नुहुन्छ, अर्को चाहिँ अध्ययन सो अध्ययन गर्ने अनुसन्धानकर्ता अथवा विद्यार्थी पनि हुन सक्नुहुन्छ भने, नागरिक आम जनसमुदाय सर्वसाधारण रेडियो सुनेर बसिरहनु भएको छ, सबैको आफ्नो सुरक्षा भनेको जसलाई पनि उत्तिकै लड्यो भने ठुलो सानोदेखि लिएर कसैलाई केही फरक हुँदैन, त्यसकारण यसको सचेतना समान हुन्छ। त्यसकारण सबैले आफ्नो सुरक्षाको लागि, यदि आफ्नो सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो एकदमै राम्रो, अनि आफ्नो केटाकेटीहरूको सुरक्षाको लागि सोच्नुहुन्छ भने त्यो पनि राम्रो, किनभने केटाकेटीहरूलाई आगोले पोल्ला भनेर तपाईँले बचाउनु भयो भने तपाईँहरू पनि स्वयं बच्नुहुन्छ। यस कारणले मलाई लाग्छ यो व्यक्तिगत तहबाट गर्न सकिने कुरा यी नै हुन्। र जुन यो नीति निर्माण तह नेतृत्वमा हुनुहुन्छ उहाँहरूले के बुझ्नुपर्छ भने, चोटपटक लागेर ठिक छ यो चाहिँ दैनिक भइराख्ने घटना हुन् त्यो म पनि मान्दछु, तर यसले देशलाई ठुलो आर्थिक क्षति भइरहेको छ। हामीले उदाहरणको लागि अहिलेकै सरकारको लक्ष्य चाहिँ अबको 5 वर्षमा करिब करिब 7% आर्थिक वृद्धि दर गराउने, हाम्रो आय दोब्बर गर्ने जुन नीति लिएको छ, यसमा यो चोटपटकले पनि 7% नै सबै, यदि अघि हामीले छलफल गरेका सबै चोटपटकलाई जोड्ने हो भने लगभग 7% नै अर्थतन्त्रमा घाटा पुर्याइरहेको छ भन्ने अनुमान गरेको छ। त्यसकारण यसलाई अलिकति ध्यान दियो भने यसले हाम्रो अर्थतन्त्रलाई नै उकास्ने काम गर्छ। र अन्त्यमा के भन्न चाहन्छु भने, राम्रो एकदमै ठुलो कार्यालयमा काम गरिरहेको व्यक्ति अकस्मात दुर्घटनामा पर्न सक्नुहुन्छ, जुनसुकै पानीमा अथवा लडेर अथवा मोटरसाइकलमा जे पनि हुनसक्छ, र त्यसको अर्को दिनदेखि त्यो परिवार गरिबीमा जान सुरु हुन्छ किनभने उहाँहरूले काम गर्ने त सक्यो। यसकारण यसलाई चाहिँ हामीले महत्त्व दिनुपर्छ भन्ने सन्देश सबैजनालाई।
हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धन्यवाद सर।
यहाँलाई पनि धन्यवाद, रेडियो नेपालमा बोल्ने मौका दिनुभएकोमा। समग्र श्रोताहरूलाई पनि नमस्कार।
नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। नमस्कार, धन्यवाद।
हस् त, आजलाई नागरिक शिक्षा कार्यक्रम यति नै। अर्को हप्ता नागरिक शिक्षाको विषयमा अरू सन्दर्भ लिएर हामी फेरि भेट्नेछौँ। आजको यो श्रृङ्खलाबाट संयोजक उद्धव सिंह स्वागडी, प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विमला राई र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।